आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Got it. श्रोता, आज पनि हामी तपाई सबैलाई यस कार्यक्रममा हार्दिक स्वागत भन्न चाहन्छौ अनि ख्रिष्ट अभिवादन जय मसी अनि नमस्ते पनि। श्रोता, आज हामी गलाती चार अध्यायबाट बाइबल अध्ययन गर्न आरम्भ गरिरहेका छौं। यस अध्यायको मुख्य विषय विश्वासद्वारा धर्मी भन्ने विषयबाट हेर्न गइरहेका छौं। चार अध्यायले विश्वासद्वारा धार्मिकताको भागलाई निरन्तर जारी राख्दछ। यहाँ हामी केही त्यस्तो कुराको हेर्नेछौ जुन खालि ख्रिस्टियनमा विश्वासद्वारा उद्धार आउँछ, जसलाई हामी व्यवस्थाको कार्यद्वारा कहिले प्राप्त गर्न सक्दैनौ। यसले हामीलाई परमेश्वरको पुत्रहरूको स्थान दिन्छ, यसले हामीलाई परिपक्व पुत्रहरूको स्थानमा ल्याउँदछ। जब हामी ख्रिस्टियन जीवन शुरू गर्छौं, हामी बालक समान हुन्छौं र हामी परिपक्व बन्नुपर्छ। तर क्षमताको साथ सुसञ्जित हुनलाई परमेश्वर हामीलाई परिपक्व पुत्रको स्थान दिनुहुन्छ। आउनुहोस् हामी चार अध्याय एकदेखि सात पदबाट आज अध्ययन गर्नेछौ र चार अध्यायको एक पद हेर्दै अगाडि बढौ। मेरो भनेको अर्थ यो हो, उत्तराधिकारी जबसम्म बालकै छ उस सबै थोकको मालिक भए तापनि कमारा भन्दा फरक हुँदैन। यस पदका बालक शब्द उही एउटै गलाती तीन अध्याय छब्बीस पदमा उल्लेखित बालक समान अर्थ होइन, जहाँ यो युनानी शब्दमा हुइयोन छ मतलब पुत्र, यहाँ यो नेपियोस मतलब एक सानो बालक बच्चा जुन राम्रोसँग बोल्न पनि जान्दैन। उत्तराधिकारी जबसम्म ऊ बच्चै हुन्छ ऊ घरको नोकर भन्दा फरक हुँदैन। फेरि हामी पावलको उदाहरणको प्रतिक्रियामा रोमीहरूको रीतिरिवाजमा वापस जानुपर्ने हुन्छ बुझ्नलाई। रोमीवासीको घरमा नोकरहरूको मालिकको विभिन्न स्वामित्व धन सम्पत्तिमाथि कार्यभार थियो। कसैको चल सम्पत्तिमाथि कार्यभार भयो, कार्यभार जिम्मेवारी थियो, अरूको पशुधनमाथि, अरूको किताब राख्ने र अरूको उसको बच्चाको रेखदेख गर्ने इत्यादि। जब एक बालक घरमा पैदा हुन्थ्यो, नोकरहरू बच्चाको ध्यान राख्थे र उसलाई खेलाइदिने, लुगा लगाइदिने, नुहाइदिने, जसले गर्दा अरू दासहरूको बच्चाहरू भन्दा उसलाई भिन्न देखिँदैनथ्यो। जससँग ऊ खेलिरहेको हुन्थ्यो र उनले नोकरको आज्ञा मान्नु पर्थ्यो जस्तो अरू बच्चाहरूले मान्थे। भनिएको छ, मेरो भनाइको अर्थ यो हो, उत्तराधिकारी जबसम्म बालकै छ ऊ सबै थोकको मालिक भए तापनि कमारा भन्दा फरक हुँदैन। अनि दुई पदमा भनिएको छ, तर बाबुले ठहराएको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनमा हुन्छ। पहिलो खण्डमा भनिएको छ, बाबु चाहिँले ठहराएको समयसम्म। त्यो समय के थियो? यो ठहराएको समय चाहिँ त्यो थियो जब उसको पिताले थाहा पाउँथ्यो कि उसको पुत्र आफ्नै निर्णय लिने योग्य भइसके, उसलाई परिपक्व पुत्रको स्थानमा उनी आइपुगे। ध्यान दिनुहोस् कि कहिले आफ्नो पुत्र परिपक्वको उमेरमा पुगे त्यसको पिताले तय गर्थे। यो एक स्वेच्छाचारी नियम थिएन जस्तो हाम्रो समाजमा छन्। त्यति बेला जवान परिपक्व चाहिँ 21 वर्ष पुगेपछि मात्र विचार गरिन्थ्यो भने अहिले यो हाम्रो देशको सन्दर्भमा 18 वर्षको छ। मलाई लाग्छ कोही समूह 18 सालमा 21 सालको जस्तो परिपक्व हुन्छ, त्यहाँ अरू समूह छन् जुन 65 सालमा पनि परिपक्व हुँदैनन्। तर पावलको समयमा यो पिता थियो जसले आफ्नो पुत्रको परिपक्वताको उमेर तय गर्थ्यो वा त्यस उमेरमा पुग्यो भन्ने कुरामा निर्णय गर्थ्यो। त्यसपछि त्यहाँ औपचारिकता समारोह हुन्थ्यो जुनको टोगाभिरिलिस परिवारमा उमेर पुगेको रूपमा जानिन्छ, जुनले उसलाई परिपक्व पुत्रको स्थान दिन्थ्यो। तीन पदमा लेखिएको छ, हामी पनि यसरी नै बालक छाउँजेल संसारको दैवी शक्तिहरूको दासत्व मुनि थियौं। संसारको दैवीत्वको दासत्व मुनि मतलब व्यवस्था मुनि। पावल भन्छन् कि यो इस्रायल राष्ट्रको बचपना थियो जब तिनीहरू नियम कानून व्यवस्था मुनि थिए। अनि चार पदमा लेखिएको छ, तर समयको पूर्णतामा परमेश्वरले आफ्नो पुत्रलाई पठाउनुभयो, उहाँ एउटी स्त्रीबाट जन्मनुभयो तथा व्यवस्थाको अधीनमा जन्मनुभयो। परमेश्वरद्वारा निर्धारित गरेको समयमा परमेश्वर पिताले परमेश्वर पुत्रलाई स्त्रीबाट व्यवस्थाको अध्ययनमा पठाउनुभयो। मरियम एक यहुदी स्त्री थिइन्। कुनै एकजना स्त्रीले भनिरहेकी थिइन् कि ख्रिष्ट कुनै जातिबाटको हुनुहुन्न। इनारको पानी भर्न आउने सामरी स्त्रीले, जुन युहन्नाको सुसमाचार चार अध्यायमा उल्लेख छन्, आजको स्त्रीहरूभन्दा धेरै जान्दथे। तिनले भनिन् युहन्ना चारको नौ पदमा, तपाई यहुदी भएर म सामरी आइमाईको हातबाट कसरी पानी पिउनुहुन्छ। तिनले थाहा पाइन् कि उहाँ एक यहुदी हुनुहुन्थ्यो र हाम्रा परमेश्वरले त्यो उनलाई ठिक सच्याउनु भएन उसको टिप्पणीमा। यसकारण म निष्कर्ष निकाल्छु कि त्यस स्त्रीले ठिक बिल्कुल सही कुरा भनिरहेकी थिइन्। यदि तपाईंलाई आपत्ति छैन भने म मेरो समकालीन मित्रहरूलाई, जसले येशु शारीरिक तवरमा एक यहुदी थिए भन्ने तथ्यलाई मर्काउँदछन्, उनीहरूलाई भन्दा म यस स्त्रीको कुरालाई पत्याउन चाहन्छु र पछ्याउन चाहन्छु। उहाँ पूर्ण मानिस हुनुहुन्थ्यो। उहाँ शारीरिक रूपमा प्रकट हुनुभएको परमेश्वर हुनुहुन्थ्यो। हाम्रो समयमा यसको बारेमा प्रश्न गरिन्छ। उहाँ शत प्रतिशत मानिस र शत प्रतिशत ईश्वर हुनुहुन्थ्यो। यो नै परमेश्वरको वचनले सिकाउँछ। अहिले हामी निम्न पदहरूमा देख्छौ, परमेश्वरले आफ्नो पुत्रलाई पठाउनमा के उद्देश्य थियो त? पाँच पदमा लेखिएको छ, व्यवस्थाको अधीनमा रहनेहरूलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो, ताकि हामी पुत्रको पूरा हक प्राप्त गर्न सकौं। परमेश्वरको दुईवटा उद्देश्यहरू थिए। पहिलो, व्यवस्थाका मुनि भएकाहरूलाई उद्धार गर्न छुटाउन। तिनीहरू व्यवस्था मुनि सन्तानहरू थिए। तपाईँ जान्नुहुन्छ व्यवस्थाले कहिले कसैलाई परमेश्वरको पुत्र बनाएन। दोस्रो, कि तिनीहरूले धर्म पुत्रहरूको अधिकार प्राप्त गर्न सकुन्। आजकलको समाजमा भन्दा त्यस समय धर्म पुत्रको अर्थ भिन्नै थियो। हामी सोच्दछौ पति पत्नी जसको आफ्नै सन्तान हुन सक्दैनन् र तिनीहरू त्यस घरमा वा त्यस संस्थामा जान्छन् जहाँ गोद लिनको लागि बच्चाहरू हुन्छन् र सानो सुन्दर बच्चालाई देख्छन् र तिनीहरूको हृदय त्यस बच्चामाथि भरिन्छ र त्यस बालकलाई कानूनी प्रक्रियाद्वारा आफ्नो परिवारमा गोद लिन्छन्। जब त्यस बालक उत्तराधिकारी बालक बन्छ, हामी उसलाई धर्मपुत्र भन्छौं। तर रोमीको रीतिरिवाज अनुसार पाउलको समयमा धर्मपुत्र आफ्नै बच्चा हुन्थ्यो, उसलाई ग्रहण गर्नु पर्थ्यो। तपाईँले याद गर्नुभएको होला, त्यो नै टोगा भिडलिस समारोहमा गरिन्थ्यो। धर्मपुत्र ग्रीक शब्दमा ह्युथेसिया, मतलब एक पुत्रको स्थानमा राख्नु। विश्वासीलाई परमेश्वरको परिवारको स्थानमा एक पूर्ण परिपक्व सन्तानको रूपमा राखिएको छ। ईश्वरीय दिव्य सत्यताको बुझ्न योग्य हुन्छ जो पहिलो कुरन्थी दुई अध्याय नौ र दश पदमा हामी पढ्छौं। तर जसरी लेखिएको छ, आँखाले नदेखेका र कानले नसुनेका र मानिसको मनमा नपसेका यस्ता जुनसुकै कुरा परमेश्वरले हामीलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ। तर परमेश्वरले हाम्रा निम्ति आत्माद्वारा ती प्रकट गर्नुभएको छ, किनभने आत्माले सबै कुरा परमेश्वरका गहिरा गहिरा कुरालाई पनि खोजी गर्नुहुन्छ। साधारण रूपमा यसको अर्थ यो कि परमेश्वरको वचनको सत्यता श्री परमेश्वरको आत्माद्वारा मात्र अर्थ लगाउन सकिन्छ र उहाँले यसलाई प्रकट नगरेन्जेलसम्म मानिस यसलाई बुझ्न सक्दैन। केवल पवित्र आत्माले हामीलाई परमेश्वरको वचनको अर्थ खुलाउन सहायता गर्नुहुन्छ। त्यसैले आज केही निश्चित मानिसमा भिन्नता बनाउँछ। एक मानिस आफ्नो प्रभावशाली बुद्धि ज्ञानद्वारा परमेश्वरको वचन प्रस्तुत गर्न सक्छ। उसले इतिहास, पुरातत्व विज्ञान र भाषाको बारेमा जान्न सक्छ। उसले हिब्रू ग्रीकमा विशेषज्ञ बन्न सक्छ, तर अझ पनि अर्थ गलत दिन सक्छ। किनकि परमेश्वरको आत्मा शिक्षक हुनुहुन्छ। यसैया भविष्य वक्ता पनि यो भन्दछन्, किनभने उहाँको बाटो हेर्नेहरूका निम्ति काम गर्नुहुने तपाईँ बाहेक अरू कोही परमेश्वर छ भनी मानिसहरूले तादीदेखि कहिले सुनेका छैनन्, न त कानले सुनेका छन् न आँखाले देखेका छन्। यदि तपाईँ ख्रिष्टको बारेमा जान्न चाहनुहुन्छ भने केवल परमेश्वरको आत्मा तपाईलाई प्रकट गर्न सक्नुहुन्छ। एक परिपक्व मसी विश्वासी पनि जो वर्षौंदेखि वचनमा अध्ययनरत हुन सक्छ, एक ख्रिष्टमा नयाँ जन्मेको बालक जस्तै वचन अध्ययनमा असहाय हुन सक्छ, किनकि परमेश्वरको आत्माले तिनीहरू सबैलाई सिकाउनु पर्ने हुन्छ। मेरो मित्र, यदि तपाई नयाँ विश्वासी हुनुहुन्छ भने जुन परमेश्वरको आत्माले मलाई पढाइराख्नु भएको छ उही आत्मा तपाईलाई पढाउन सक्नुहुन्छ। यदि तपाई परमेश्वरको पुत्र हुनुहुन्छ भने उहाँले तपाईलाई धर्मपुत्रको लागि परिपक्व पुत्रको स्थानमा ल्याउनु भएको छ, र मेरो मित्र त्यहाँ त्यो भन्दा आश्चर्य अरू केही छैन। त्यसले मलाई आत्मविश्वास दियो जब म एक जवान विश्वासी थिएँ। त्यसले मलाई यस दिनहरूमा आत्मविश्वास दिन्छ। मेरो मित्र, परमेश्वरको आत्माले तपाईलाई सबै सत्यतामा अगुवाई गर्नुहुनेछ यदि तपाई यसलाई जान्न चाहनुहुन्छ भने, यदि तपाई उहाँलाई तपाईँको शिक्षक बनाउन इच्छुक हुनुहुन्छ भने। यसले हामीलाई तेस्रो कुरातिर ल्याउँछ कि हाम्रो निम्ति ख्रिष्टमा विश्वासले त्यो काम गर्दछ जुन हाम्रो निम्ति व्यवस्थाले कहिले पनि गर्न सकेन, जुन परमेश्वरका पुत्रको सन्तानहरूको अनुभव हो। छ पदमा लेखिएको छ, तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको आत्मा हाम्रो हृदयमा पठाइदिनुभयो, जसले हे अब्बा पिता भनेर पुकार्नुहुन्छ। श्रोता, किनकि हामी पुत्र रहौं, यो एक प्रभावशाली अभिव्यक्त हो। रोमी 8:16 पदले यस प्रकारले बताउँछ, हामी परमेश्वरको सन्तान हौं अनि आत्मासँग आत्मा आफैले हाम्रो गवाई दिनुहुन्छ। पौल रोमीमा निरन्तर अघि बताउँदै जान्छन्, रोमी 8:11-14 पदमा, तर यदि येशूलाई मरेकाहरू ब्योताउनु हुनेको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने ख्रिस्ट येशूलाई मरेकाबाट ब्योताउनु हुनेले नै तिमीहरूमा बास गरेका उहाँका आत्माद्वारा तिमीहरूका नाशमान शरीरहरूलाई पनि जीवित पार्नुहुनेछ। यसैले त ए भाइ हो, शरीर अनुसार जिउनलाई हामी शरीरको निम्ति ऋणी छैनौ, किनकि यदि शरीर अनुसार जिउँछौ भने तिमीहरू अवश्य मर्छौ, तर यदि आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने तिमीहरू जिउनेछौ। यदि तपाईँ परमेश्वरको बच्चा हुनुहुन्छ भने तपाईँ परमेश्वरको आत्माद्वारा चलाएको चाहनुहुनेछ। शरीरले तपाईँको जीवनमा विजय पाउन सक्छ, तर यसले तपाईँलाई कहिले खुशी तुल्याउने छैन। तपाईँ यससँग कहिले सन्तुष्ट हुनुहुने छैन, किनकि तपाईँले फेरि डराउने बन्धनको आत्मा पाउनु भएको छैन। तपाईँले भन्नु पर्दैन, मैले जस्तो जिउनु पर्ने जिएको छुइनँ र म परमेश्वरको सन्तान हुँ भन्ने कुरामा छक्क परिरहेको छु। मेरो मित्र, हामीले धर्मपुत्रको आत्मा प्राप्त गरिसकेका छौं, जसद्वारा हामी कराउँछौं अब्बा पिता भनेर। हामी परमेश्वरको सन्तान हौं अनि आत्मासँग आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ। किङ जेम्स अनुवादमा अब्बा शब्दको अनुवाद भएको छैन भनी मलाई भनिएको थियो, किनकि मेरो किङ जेम्स वर्जनको अनुवादको परमेश्वरको वचनको लागि अति आदर थियो। जब तिनीहरू अब्बा शब्दमा आए, तिनीहरूले यसलाई अंग्रेजीमा अनुवाद गर्ने साहस गरेनन्, किनकि यो यस्तो आत्मिक शब्द हो। माई ड्याडी, मेरो पिता भनेर यसलाई अनुवाद गर्न सकिन्छ। परमेश्वर मेरो महान स्वर्गीय पिता हुनुहुन्छ, तर म उहाँलाई पिता भनी पुकार्न हिचकिचाउँछु। अनि 7 पदमा लेखिएको छ, यसै कारण परमेश्वरद्वारा तिमी अब उपरान्त दास होइनौ तर पुत्र हौ, र पुत्र हौ भने त उत्तराधिकारी पनि हौ। त्यसकारण आत्माले हामीलाई परमेश्वरको पुत्र भएको अनुभव दिनुहुन्छ, जसद्वारा परमेश्वर हाम्रो पिता भनी आत्माले आत्मालाई गवाई दिएको कारण सिर्फ शब्द वा झुटो कुराद्वारा होइन, तर आफ्नो भित्र हृदयद्वारा कराउन सक्छौ अब्बा पिता भनेर। यसले हामीलाई परमेश्वरको पुत्र भएको अनुभव दिन्छ। त्यहाँ धेरै समूहहरू छन् जो विश्वास गर्छन् कि अनुभव पाउनेको एउटै मात्र बाटो हो यो पवित्रकरणको उच्च दर्जा पुगेर, पवित्र भएर, वा तपाईँले पवित्र आत्माको बप्तिस्मालाई खोजेर, जस्ता तिनीहरू भन्छन्। तिनीहरू जोड दिन्छन् कि यदि तिमीहरूले त्यस स्तरसम्म पुगेनौ भने तिमीहरू कहिले अनुभव पाउन सक्ने छैनौ। मेरो मित्र, म तपाईँहरूलाई निश्चित दिलाउन चाहन्छु, यदि तपाईँ नयाँ विश्वासी हुनुहुन्छ वा एक कमजोर विश्वासी हुनुहुन्छ, तापनि त्यस स्तरमा नपुगी नै तपाईँ परमेश्वरको पुत्रको अनुभव गर्न सक्नुहुनेछ, किनकि पुत्रत्व तपाईँ कहाँ ख्रिष्टमा विश्वासद्वारा आउँछ। जब झुण्ड आत्मिक रूपमा उच्च स्थानमा पुग्छन्, तिनीहरू हामी अरू बाँकीहरूभन्दा उच्च हौ भनी सोध्छन्, तर हामी सधैँ परमेश्वरको सानो मूर्ख बच्चाहरू हौ। हामी सधैँ अज्ञानी र हटिला र पापी र डर कमजोरीले भरेका मानिस हौ, तैपनि परमेश्वर हामीलाई माया गर्नुहुन्छ।
प्रभु हाम्रो देश नेपाल आफ्नै सृष्टि र आफ्नै हातको रचना, बचाउनुहोस् प्रभु हाम्रो देश नेपाल आफ्नै सृष्टि र आफ्नै हातको रचना।
प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
बचाउनुहोस् प्रभु हाम्रो देश नेपाल, आफ्नै सृष्टि र आफ्नै हातको रचना।
श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35679, 98470-35679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।